नमस्कार, रेडियो कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। म दिपा
अनि म मधुबनको।
यो कार्यक्रम तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि करिब आधा घण्टासम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। साथै यसको पुनः प्रसारण शनिबार साँझ 7 बजे सुन्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनबाट पनि सुन्नुहुन्छ भने तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरामा हामी पैसाको व्यवस्थापन कसरी गर्न सकियो भने परिवार अनि आफू खुसी हुन सकिन्छ भन्ने बारेमा छलफल गर्छौँ।
हो, हामी पैसाकै बारेमा कुरा गर्छौँ। पैसा कमाइसकेपछि त्यो पैसाको कसरी बचत गर्ने, त्यो पैसालाई कसरी व्यवस्थापन गर्ने र त्यो पैसालाई सही ठाउँमा कसरी लगाउन सकियो भने भोलि गएर आफैलाई राम्रो हुन्छ।
पैसा कमाउनका लागि केही न केही काम चाहिँ गर्नु पर्यो। काम कहिले पनि सानो या ठुलो हुँदैन। काम भनेको काम हो। कामको कदर गर्न जान्नु पर्यो र कामबाट आएको पैसाको सही सदुपयोग गरेर आफ्ना आवश्यकताहरू, चाहिने आवश्यकताहरू पुरा गर्दै पैसालाई बचत पनि गर्न सिक्नु पर्यो भन्ने चाहिँ हाम्रो कार्यक्रमको ध्येय रहेको छ।
पैसा कमाउनु मात्रै ठुलो कुरा होइन, त्यसलाई बचत गर्नु पनि राम्रो हो। र आफूले कमाएको केही पैसा बचत गर्नुभयो भने त्यो पैसाले चाहिँ तपाईँको लागि कुनै समयमा एकदम महत्त्वपूर्ण काम गर्नेछ र त्यो पैसा तपाईँले जुनसुकै ठाउँमा लगाउन पनि सहयोग हुनेछ। र हामी यस्तै विषयमा पैसाको बारेमा
यति भन्दा भन्दै फेरि पैसा कमाउने बचाउने भन्दा भन्दै आफ्नो आवश्यकतालाई पुरा नगरिकन कमाउने र बचाउने भन्न खोजेको चाहिँ होइन,
तर आफ्नो खर्चलाई कटाएर घर परिवारमा चाहिने चिजहरू जति पनि सामानहरू हुन्छ या किनमेलको कुरा होस् त्यसलाई समायोजन गरेर
फजुल खर्च चाहिँ नगरौँ भन्ने कुरा पनि हो एक किसिमले, होइन। ल, अब हामी मात्र धेरै कुरा गर्नुभन्दा पैसै कमाउनका लागि कति दुःख गर्नुपर्छ र पैसा नहुँदा कस्ता कस्ता अप्ठ्याराहरू झेल्नुपर्छ र आफूले एउटा काम गरिसकेपछि त्यो काममा सफलता हात पारेर पैसाले सजिलो हुन थालेपछि आफ्नो जीवनमा के प्रभाव परेको छ भन्ने विषयमा हामी एकजना उद्योगीका अनुभव आज हामी सुन्छौँ, होइन मधुबाबु?
पक्कै पनि, आज हामी यस्तो मान्छेको अनुभव सुन्छौँ जुन केही समय पहिला सानो कामबाट सुरु गरेर अहिले केहीलाई रोजगारी समेत दिन सक्नु भएको छ र उहाँका अनुभव हामी सुन्छौँ। उहाँ हुनुहुन्छ वीरनगर 3 एरिचोक सुर्खेतका हरि बिसी। यो व्यवसाय जुन तपाईँले सुरु गर्नु भएको छ,
हजुर,
कसरी सोच बनाएर यो व्यवसायमा लाग्नुभयो?
म सुरुभन्दाखेरि पहिला त म सानो यो गाडादेखि नै सुरु गरेको हुँ, गाडा राँगादेखि पावर टेल पनि आफै चलाएको है। त्यसपछि काम इमान्दारी खटन पठन मिहिनेत गाडा राँगादेखि सुरु गरेको, अहिले मसँग 2 जेसिपी, 4 टिप्पर, 3 ट्र्याक्टर, मिक्सर, 4 मिक्सर मेसिनहरू छ। म आफै रात दिनै खट्छु, बिहान 4:30 बजेदेखि बेलुका 7-8 बजेसम्म खट्छु, खटाएर इमान्दारी सँगसँगै जोड्छु।
अनि यो व्यवसायबाट अहिले ढुक्क हुनुहुन्छ आफ्नो घर परिवार पालन पोषणको लागि?
त्यो म त ढुक्क छु, खटाएर इमान्दारी पनि हो, इमान्दारी खटाइ सबै कुरा मिहिनेत अनि स्टाफहरूलाई मेन्टेन गर्न सक्ने सबै कुरा त्यसरी नै हो।
यो पेसामा आउन तपाईँले कोबाट प्रेरणा पाउनु भएर यो पेसातिर लाग्नुभयो?
सुरुमा म यो पेसा लाग्दाखेरि पैसा अभाव भएर गाडा राँगा किन्दाखेरि धान बेचियो अनि साथीहरूबाट दाइहरूबाट सर्सा गरेर 18,000 गाडा राँगा किनेको मैले अनि धान बेचेरै त्यसो लागेको। त्यसको कारण म तपाईँको गाडा र पावर गाडा प्लस बस त्यसपछि पावर टेल थपेँ, त्यही बाटोलाई सम्हाल्दै म अगाडि बढेको, इमान्दारीलाई बिस्तारै मेरो स्टेप बढेको, त्यही मेरो मार्ग चिज त भन्यो।
अनि तपाईँको पेसालाई तपाईँको श्रीमतीको सहयोग कतिको
छ? उसको भयङ्कर सहयोग छ नि, भयङ्कर छ। तपाईँ त्यत्रो 500 स्टाफ छ, तपाईँ होटलमा नगरेँ म घरमा गएर खाना खुवाइदिन्छु, घरमै तपाईँको सबै स्टाफलाई होटलमा खुवाउनुहुँदा त्यो पैसा बच्दो हुन्छ भने घरमै खुवा, तपाईँ 1.5 केजी मासु लगेर बलियो मासु लगेर घरमै खुवाइदिन्छु मैले स्टाफलाई, त्यो पनि मिल्ने हो त, सहयोग हो नि त्यो।
अब जुन पहिला पावर टेलर चलाउँथेँ भन्नुभयो,
हजुर,
त्यति बेलाको अवस्था तपाईँको कस्तो थियो?
आर्थिक हिसाबले म अलिक कमजोरी हो, सम्पन्न परिवार तपाईँको अनि जमिन जग्गा भएको मान्छे होइन, त्यसो आर्थिक घरको स्थिति कमजोर भएको कारणले त्यही हिसाबले आफ्नो मिहिनेत र इमान्दारीताको कारणले म अगाडि बढेको हो।
अब अहिले तपाईँ यो ठाउँमा हुनुहुन्छ, यो ठाउँमा भइरहँदा तपाईँलाई कहिले कस्तो यो पैसा भन्ने चिज के हो जस्तो लाग्छ?
पैसा भन्ने चिज अति आवश्यक चिज पनि हो, पैसा दुनियाँलाई नचाहेको छ, पैसाले नचाहेको छ, पैसा नै सबै थोक भन्ने पनि होइन है, पैसा अति आवश्यक चिज पनि हो।
अनि पैसाको यो कारोबार तपाईँले घर परिवारमा कसरी मिलाउनुहुन्छ?
घरको कारोबार त सबै म डिजिटल आफै हेर्छु, अनि परिवारभन्दा बुवा आमाभन्दा पनि सबैभन्दा आफै नै म हिसाब किताब लिएर तपाईँ बैङ्कमा ब्यालेन्स गर्ने, बैङ्कमा लोन लिने सबै कुराहरू टोटल्ली मैले आफै हेर्छु।
अनि घर खर्च अब सानोतिनो खर्च पनि हुन्छ होइन?
हजुर हजुर।
घर खर्चलाई चलाउँदाखेरि श्रीमान श्रीमती बिच केही कुराकानी छलफल हुन्छ कि तपाईँले आफैले गर्नुहुन्छ?
नै त्यो त सल्लाह हुन्छ, त्यो त सल्लाह गरेर घर चाहिने जति त कति खर्च हुन्छ पैसा छोड्ने, त्यसपछि आफूले अब बढी भएको आएको पैसा बैङ्कमा जम्मा गर्ने कि साउलाई तिर्ने हो कि कसरी आउँथ्यो मेन्टेन आफूले गर्नु पऱ्यो।
कति जति खर्च गर्नुहुन्छ एक महिनामा, कति जति हुन्छ सरदर खर्च तपाईँको घरमा?
घरमा त मेरो खासै त्यति ठुलो घरमा त हुँदैन, धान धान चामलहरू भइहाल्छ, अनि त्यो बच्चा दुइटा पढ्दैछ के अरे, एउटा सोरो एमबिबिएस डक्टर पढ्दैछ, एउटा सोरो पनि डक्टर तयारीमा छ, तिनीहरूलाई अलिक ठुलो खर्च हुने त्यही हो, अरू घरमा खास ठुलो खर्च छैन।
यो पैसाले अलिकति तपाईँलाई होइन एकदम दुःख बनाएको छेन छ कुनै त्यस्तो
छ? मेरो तपाईँको आमालाई तपाईँको एउटा घटना भएर कोदपुर मेडिकल कलेजमा राखियो, राख्दाखेरि तपाईँको काठमाडौँतिर रेफर गर्न खोज्यो, तर पैसाको कारणले तपाईँको काठमाडौँ लिन सकिएन, त्यो कोदपुर मेडिकल सस्तोको कारणले र पैसाको कारणले त्यो कोदपुर मेडिकल भएर उपचार गरेर एक वर्ष त्यहीँ कोदपुर मेडिकल उपचार भयो।
तपाईँले पैसालाई वास्तविक बुझ्दाखेरि कसरी बुझ्नु भएको छ?
पैसा त आवश्यक चिज मान्नुपर्छ, पैसालाई त्यति कमजोर मान्ने होइन, पैसा त अति आवश्यक चिज हो। अब पैसाले अब बढी भए कोही बच्चा कसैको बच्चाहरू अलिक बढी पैसा भएको दुर्भाग्य पनि भयो होला, तिनीहरूको बच्चा सुविधाभोगी भएर बिग्रिया होला, तर पैसा अति आवश्यक चिज पनि हो, त्यसलाई सञ्चालन गर्ने तरिका विधि सबै कुरा पनि होला। जसले पैसाको बारेमा जति मिहिनेत गरेको छ नि त्यसले आफ्नो बच्चाहरूलाई पनि सिकाउनु पऱ्यो पैसा बनाउने चिज यसो हो, तपाईँको त्यो जे भने उयो बच्चाले जे मान्छे उयो गर्नुपर्ने भएन, त्यो त सही ठाउँमा बच्चालाई मेन्टेन गर्नेहरूको बाबुआमाको हातमा हुन्छ।
तपाईँ कमाउनुहुन्छ होइन?
हजुर।
अनि घर परिवार चलाउन अनि सबै कुराहरूलाई मिलाउनु त तपाईँले नै पर्छ।
हजुर हजुर।
कसरी मिलाउनु भएको छ? कति कति खर्च, यो पैसा यो महिनामा यो चाहिँ गर्छु होइन, यो महिनामा छोराको फिस तिर्छु, यो महिनामा श्रीमतीलाई यो किन्छु, घर परिवारमा चाहिने सामान यो छ यो किन्छु भन्ने खालको हुन्छ नि, त्यसरी कसरी मेन्टेन गर्नुहुन्छ?
ठ्याक्कै अब गाडी घोडाको पेसा हो, ठ्याक्कै त्यसरी पनि सिस्टमले हामी जान सक्दैनौँ, कहिले ढ्याक्कै अलिक काम बढी भयो भात पनि बढी बढ्छ, कहिले अब अलिक यतिखेर अब दुई महिना ढुङ्गा पालाको बन्द भएको कारणले कामै छैन, तनावै तनावमा छौँ, एक दुई महिना काम खुल्यो भनेपछि मेन्टेन अब त्यो गर्नु पऱ्यो।
पेसामा लाग्नुपर्छ भनेर चाहिँ अलिकति घर परिवारबाट सहयोग भयो या श्रीमतीबाट भयो कि आफै गर्नु भयो?
आफै गरेको त यो त मैले आफै नै गरेको, आफ्नै सोचले गरेको त्यो त त्यो काम गर्दा मैले पावर ट्रेलर भयो नि, पावर ट्रेलरले पावर ट्रेलरले अब ढुङ्गा पाल्न नै बोक्ने भयो, त्यो माटसाट भयो, त्यसको ठ्याक्कै रूप ट्र्याक्टरमा चढेँ म होइन, ट्र्याक्टर गर्दा अब त ढुङ्गा पाल्नु काम आयो, त्यसो गर्दा मात्रै अहिले मेरो लाइनै त्यही तपाईँको निर्माणतिर गएँ म, त्यही भएर त्यो पावर ट्रेलर ट्र्याक्टरको अनुभवबाटै बिस्तारै बिस्तारै म अगाडि बढेँ, त्यो होला अब घर सल्लाह त होइन।
अनि अब घर परिवार चलाउँदाखेरि पैसा त चाहिन्छ नै?
हजुर हजुर।
पैसा त अवश्य पनि चाहियो सबै चिजमा होइन, श्रीमान श्रीमती बिच कुराकानी गरेर पैसाको कुरा गर्छु पनि भन्नुभयो।
हजुर।
तर तपाईँहरू दुवैजना बिच कसको खर्च चाहिँ बढी आउँछ?
खर्चिलो हामी छैन, मेरो परिवार पनि त्यस्तो खर्चिलो छैन, बरु खर्च मेरै होला है, खानपिन त खर्च बढ्छ, घरको बढी नै मेरो होला, परिवार कम छ।
केमा खर्च हुन्छ तपाईँको?
मेरो अब त्यही खानपिनमा माछा मासु यताउता बजारमा नास्ता खाइन्छ, यता साथीभाइको भेट हुन्छ, अनि चिसो यताउता घर परि मेरै खर्च होला, म खानेकुरामा खाइहाल्छु है, बरु लाउने कुरामा देखावट म गर्दिनँ, खानेकुरामा लोभ मान्दैन खान्छु।
सबैभन्दा मनपर्ने चिज खानामा चाहिँ?
दही दुध मनपर्छ मलाई,
दही दुध चाहिँ
हजुर
बढी खानुहुन्छ।
हजुर।
पैसालाई तपाईँले चिन्नु भएको छ, पैसा के हो भनेर बुझ्नु भएको छ?
हजुर हजुर।
अलिकति जम्मा पनि गर्ने बचत पनि गर्ने गर्नुहुन्छ कि के गर्नुहुन्छ?
अहिलेसम्म म बचत गर्ने अझै भएको छैन, ऋणमै छु, तनाव भएर हिँड्छु, अनि बचत गर्ने मात्रै त्यति छैन, इमान्दार भएर म टिक्छु भन्ने म पूर्ण विश्वास छ, म त्यति बचत गर्ने बिमा सिमा गर्ने सबै कुरा छ नि, म त्यतिसम्म म भएको छैन, अनि त्यही भर्खरै म खुट्टा टेक्दैछु पाइला टेक्दैछु म भन्ने कुरो मलाई आत्मबल छ, त्यसरी बचत गर्ने हिसाबमा छैन, त्यो केही बनाएको छैन, त्यो सोच हो पुगेको छैन, अहिलेसम्म म तिरन्तारणमा ऋण बैङ्कको लोन चाहिँ लगिएको छ अनि त्यही मेन्टेनमै छु। पैसालाई चिन्नुहोस्, मिहिनेत गरेर जति कमाउनु उति नमार्नुहोस्, केही न केही न तपाईँ बचत गरेर राख्नुहोस्, जति कमाउनुहुन्छ केही न केही हिस्सा बचाउनुहोस्, पैसा खर्च पनि गर्नुपर्छ, कमाउँछ जसले कमाउँछ उसले मिहिनेत गर्छ उसले पनि खानु पनि पर्छ, तर बचाउन पनि सिक्नुहोस् भन्छु।
कतिजनाको परिवार हुनुहुन्छ तपाईँ?
मेरो परिवार दुई आमा बुवा तिनवटा छोरा म।
तपाईँले यही व्यवसाय गरेर नै परिवार
हजुर हजुर एकदम हजुर
त्यसैबाट सबै
पुगिरहेको छ हजुर
केहीलाई रोजगारी पनि दिनुभएको
छ हजुर हजुर
कतिजना हुनुहुन्छ
मसँग छ 13-14 केटाहरू छ
14
हजुर
अनि सुरुको फेस कस्तो थियो अहिले बिस्तारै बिस्तारै बढाउँदै जानु
पैसा अभाव त भएको हो पैसा अभाव नहुने कुरै छैन अहिले पनि अब बैङ्कमा ऋणमै डुबिरहेको छु हिजो अभाव पैसा अभाव नभए त म अरू व्यापार गरेर लगानी गरेर एउटा पसल खोल्ने बस्थेँ होला गाडीको पछि त हिँड्थेन होला गाडीमा हिँड्नु त त्यति सजिलो पनि छैन होला अप्ठ्यारो हुन्छ आफू नखटे हुँदैन बिहान 4 बजीदेखि अरू मोडिया गर्छन् यसरी गर्छ ब्याट्री खेल्छन् अब गाडीको स्टाफलाई उठाउनेदेखि लिएर पम्पमा तेल हाल्नेदेखि लिएर बिहान उठेर मैदानमा हिँड्नुपर्छ त्यति सजिलो छैन आफू नउठ्यो भने अर्काको छोरा कति पनि उठ्दिनँ त्यो फरेस्ट हुनुपर्छ बिहान 5:30-4 बजीदेखि उठ्यो भने ड्राइभरलाई तपाईँको 1-1.5 घन्टा लगाएर ती स्टाफ सबैलाई फङ्सन गर्ने अनि चिया खाने तातो पानी खाने त्यो गर्छु दुःख छ 5:30-4:30 उठाउँदाखेरि 7-8 बजिहाल्छ त्यही अनुभव आधार म पनि हिजोको दिन मजदुरी गरेको कारणले मजदुरलाई माया मानेर उनीहरूको भएको समस्यालाई हल गरेर घर एउटा फ्यामिली जस्तै परिवार जस्तै भाइ त्यसरी नै लिन्छु अहिले पनि त्यस्तो म विवाह म तपाईँ 8-10 गाडी 2-4 गाडी छ भन्दै म घमण्डी गर्दैन एउटा परिवारको घर परिवार जस्तै मान्छु केटा स्टाफहरूलाई मेरो
अनि यो पैसालाई बचाउनु पर्छ भन्ने चाहिँ तपाईँलाई लाग्छ कि लाग्दैन
पैसा बचाउनु पर्छ भने लाग्छ नपुगेर हो अनि मैले अब बचाउनु अब मैले अब बच्चा राम्रोसँग पढाइदियो भने त्यही बचत जस्तो लागिरहेको छ अहिलेसम्म आफूले अब पढ्न नसक्यो भने बच्चा राम्रो शिक्षा दियो भने चाहिँ त्यो पनि बचत हो भोलि किन मलाई सम्पत्ति धेरै चाहियो
के कारणले छोड्नु
पर्यो त्यो त तपाईँको पहिलाको अलि त्यति अब बुवाहरू खेती किसान गर्ने के अरे खेती किसान गर्दाखेरि उहाँसँग आफूले हलो जोत्न लाग्यो त्यो हलोतिर दिमागै हो घरबाट पढ्नुपर्छ त्यस्तो फोकस पनि भएन गाई बस्तु पाल्ने खेती त हलो जोत्ने बुवाहरू हो त्यहीको पछि लाग्यो त्यही हलो जोत्न सिकियो
यत्रो व्यवसाय गर्नुभएको
छ हजुर
अनि कहिले कसो आफैलाई सोचेर मैले चाहिँ यस्तो गरेर रहेछु भन्ने खालको कस्तो महसुस त्यति बेला तपाईँलाई हुन्छ
अरू साथीहरूलाई आफ्नो अगाडिको साथी पछाडिको साथी सबैलाई हेर्दाखेरि खुसी लाग्छ अरू साथी पढेको साथीहरू विदेशतिर गएका छन् दुःख पाएका छन् घर पाए छोडेका छन् मैले छोड्नु परेको छैन 10-15 जनालाई इष्टलाई मैले रोजगार दिएको छु हुनु त्यस्तै हो
अन्य पेसा गर्ने र तपाईँको यो पेसा छ नि यो पेसा गर्दा बिचमा पैसा त कमाइ हुने भयो
हजुर
तर समाज अनि अन्य मान्छेहरूबाट के कस्तो प्रतिक्रिया पाउनुहुन्छ
अरू व्यापारमा त गाडी घोडामा त तनाव र गाडीवाला पेसा त्यति राम्रो पनि मान्दैन समाजले दुःख पनि साह्रै तनावग्रस्तै व्यवहार साह्रै सङ्घर्ष गरेर सफल हुन्छ अनि सङ्घर्ष एकदम मिहिन चाहिन्छ उसलाई त त्यति सजिलो पेसा होइन गाडीबाट चलाउनु
एकदम अप्ठ्यारो नै
अप्ठ्यारो एकदमै अप्ठ्यारो पेसा
यो अप्ठ्यारो पेसालाई नै तपाईँले कसरी अँगाल्नु भयो
अब गर्दा गर्दा यसो परिहालियो दिनुपर्छ अब कारोबार के अरे परिचय भयो इमान्दार गरियो फेरि ठ्याक्कै यो पेसालाई छोडेर अर्को पेसा जाँदा पनि म सेटल हुनुमा टाइम लाग्ने विविध कारणले गर्दा यही पेसालाई पनि राम्रो भए पनि नराम्रो भए पनि यसलाई नै सम्हालेको छु पेसामा त म आर्थिक कमजोरी भएर नै आएको हिजो भन्यो भने पावर टेलर भनेको त सामान्य 1-1.5 लाख रुपियाँ कुरै नै थियो गाडा राँगा किन्न 25-30 हजार कुरो थियो त्यही आर्थिक कमजोर भएर यहीबाट छिर्यो
कति सङ्घर्ष गर्नुभयो यो ठाउँमा आउनलाई
भयो त 5-16 वर्ष भयो योसँग यो उसमा आउँदा
यो बिचमा दुःख त
धेरै गरियो रात धेरै खटियो 17-18 घन्टा पनि काम गरियो बिहान 3 बजे उठ्ने बेलुका 10-11 बजीसम्म बस्ने काम गरियो
कस्तो कस्तो काम गर्नु पर्थ्यो
अब त गाडीमा जाने ढुङ्गा आफै लोड गर्ने बाल्न लोड गर्ने अनि ट्र्याक्टर त्यति सजिलो छैन अनि राति त्यति 1-2-3 बजे को उठ्दिन्छ र आफै गएर पनि आफै टेढो चलाएर पनि गरियो
अब तपाईँलाई के लाग्दो रहेछ यो काम गरिसकेपछि यसको प्रतिफल चाहिँ राम्रै मिल्दो रहेछ भन्ने जस्तो लाग्छ कि के लाग्छ
राम्रै मिलिरहेछ राम्रै प्रतिफल मिलेको जस्तो अनुभव भइरहेछ बच्चाहरूलाई सबैभन्दा पहिला बच्चाहरूलाई कुलत लाग्न दिएन बच्चाहरू राम्रो शिक्षा दिनेमै म बढी लागिरहेको छु त्यही नै ठुलो पक्ष हो पैसा ठुलो पैसा नै त धेरै कमाउने त अथवा भन्ने सोचमा पनि छैन बच्चाहरूलाई राम्रो शिक्षा दिने मेरो
अब यति धेरै दुःख पनि गर्नुहुन्छ पैसा कमाउनुहुन्छ
हजुर
अनि कहिले कसो घर परिवारबाट हाम्रो लागि यति धेरै काम गरेछ चाहिँ तपाईँले यस्तो गर्नुभएको छ श्रीमतीले बुवा आमाले हाम्रो लागि यति धेरै गरेछस् भनेर मलाई धन्यवाद भनेर भन्नुहुन्छ कि हुँदैन
बुवाहरूले अब बुवा बहिनी इष्टको सबैले त त्यो त भनिहाल्छन् नि तपाईँ माया छ तपाईँ इज्जत गर्छन् अनि यसले यो लागेपछि यो खटेपछि अहिले हाम्रो जीवन धेरै सजिलो भएको छ भने बुवा आमाले त भनिहाल्नुहुन्छ बुवा आमा बहिनीहरू बुवाहरू सबै घर परिवार त भनिहाल्छ त्यो त दुई मात्रै भयो त्यसो त
अनि त्यति बेला तपाईँलाई कस्तो महसुस हुन्छ
त्यो त आनन्दै लाग्छ नि बुवा आमालाई पाल्नु नै ठुलो पक्ष पनि तपाईँको ढुक्कसँग अहिले पाल्न पाएको छु त्यो पनि ठुलो पक्ष हो आमा बुवा घर परिवारलाई चलाउनु पनि ठुलो पक्ष हो भनिरहेको छु कामको थकाइ मेटिन्छ आनन्द आउँछ
हरिबिसीको अनुभवपछि त मलाई निकै ऊर्जा पो आयो है मधुबन।
जस्तो
के भने नि मधुबन, काम सानो या ठुलो कुनै पनि हुँदैन, तर सानो कामबाट सुरु गरेर त्यसबाट बिस्तारै बढ्दै गएर माथिसम्म पुग्न सकियो भने त्यसको उपलब्धि चाहिँ कति राम्रो हुँदो रहेछ र दीर्घकालीन उपलब्धि पनि हुँदो रहेछ है भन्ने कुरा उहाँको यो कामबाट चाहिँ हेर्न सकिन्छ है।
हो, अझ उहाँको कुरा सुन्दा उहाँले चाहिँ आफै काममा लागेर काम गर्नु भएको छ, त्यसमा चाहिँ आफ्नो अहिले जति पनि काम गर्ने मान्छेहरू राख्नु भएको छ उहाँहरूलाई गर्नुभएको सम्मानले चाहिँ झन् काम गर्ने मान्छेहरूको त्यसमा उत्साह बढेको छ र त उहाँले त्यही अनुसारले आफूले चाहेको हिसाबले काम गर्ने मान्छे पाउनु भएको छ र त्यो हिसाबले उहाँहरूलाई सम्मान व्यवहार गर्नुभएको छ र त उहाँको यो व्यवसाय अझ फस्टाउँदो छ र राम्रो भएको छ भन्ने जस्तो चाहिँ लाग्यो है।
व्यवसाय सञ्चालन गर्नु त्यो सँगसँगै काम गरेर आर्थिक आय आर्जन गर्नुको पछाडि एउटा इमान्दारी भन्ने शब्द पनि लुक्या हुन्छ है।
त्यो चाहिँ हरिजीसँग चाहिँ हामीले भएको भेटायौँ।
यो सँगसँगै अब हामी कार्यक्रममा पैसाको व्यवस्थापन र पैसाको बचत गर्नु कतिको आवश्यक छ भन्ने विषयमा एकजना विज्ञको अनुभव सुन्छौँ। यसै विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक विजय पराजुली। उहाँलाई हाम्रा साथी केशव ढकालले मानव जीवनमा पैसाको महत्त्व कस्तो छ भनेर सोध्नु भएको छ।
वास्तवमा पैसाको त महत्त्व छँदै नै छ। हामीले आफूले आफ्नो जीवनकालमा जे जति आय आर्जन गर्छौँ उपार्जन गर्छौँ र भविष्य समेतमा आफ्नो बुढ्यौली समेतमा पनि त्यही पैसाकै आडमा त्यही आड भरोसामा आफू जिउन सक्ने भएको हुनाले त्यसले पक्कै पनि महत्त्व त राख्ने नै गर्छ।
तपाईँले आफ्नो जीवनमा चाहिँ पैसाको महत्त्व कतिको देख्नुभयो?
खासमा भनियो भने मेरो जीवन अलिकति फरक विचारको रह्यो मैले आफूले भन्ठान्छु र मलाई चिन्ने जान्ने बुझ्ने मान्छेहरूबाट उहाँहरूले गरेको विश्लेषणबाट पनि एउटा मैले के अनुभव अनुभूति पाएको छु भन्दा खास गरी मेरो जीवनमा पैसाले भन्दा अन्य कुराले बढी प्रभाव पारेको छ। अब पैसा कमाउन चाहिँ कमाइन्छ, मेहनत गर्यो भने पैसा कमाउन बचत गर्न सकिने रहेछ, तर वास्तवमा मेरो जीवनमा पैसा कमाउने भन्दा पनि मानिसहरू कमाउने कुराले धेरै अर्थ राखेको जस्तो मैले महसुस गरेको छु।
त्यति हुँदाहुँदै पनि मान्छेलाई पैसा त फेरि अपरिहार्य छ होइन?
एकदमै, पैसा नभए त केही गर्नै सकिँदैन। अहिले अब यो पैसामै अडिएको छ सबै संसार। अब हामीले दैनिक जीवनयापन गर्नलाई पनि पैसाको आवश्यकतै पर्छ र अहिले पछिल्लो चरण देखिएको यो बजार यो समाज पैसामुखी नै बन्दै गइरहेको छ र हामीले सरसर्ती हेर्दा आफ्नो जीवनयापनको लागि पनि पैसाको महत्त्व त छँदैछ। अब पैसाको महत्त्व छ भन्दैमा एकरो पैसैतिर लागिरह्यो भने यो जीवनको पनि फेरि अर्थ रहँदैन। यसरी भन्दा पैसाको महत्त्व त हामीले काहीँ न काहीँबाट यसलाई त हेर्नै पर्छ। पैसा आवश्यकता त छ जीवनमा।
पैसा भएकै कारण वा नभएकै कारण कुनै त्यस्तो घटना तपाईँको जीवनमा भएको अथवा तपाईँले अरूको जीवनमा त्यस्तो नजिकबाट देख्नु भएको छ त्यस्तो केही
घटनाहरू देखिएको छ अब जसमा मलाई प्रत्यक्ष आफूले हेर्दाखेरि कुनै दिन दुखीहरू असहायहरू देख्दाखेरि केही सहयोग गरौँ भन्ने भावना जागृत भइहाल्छ र मैले अहिलेसम्म भेटेका मान्छेहरूमा आफूले केही सहयोग गरेर हुनेसम्म व्यक्तिगत तवरले र अझै ठुलो सहयोग गर्नुपर्ने अवस्थामा चाहिँ सामूहिक रूपमा साथीहरूसँग आह्वान गरेर संस्थागत रूपमा विभिन्न सङ्घ संस्थाहरूबाट आह्वान अपिल गरेर गराइदिने गरेका छु। वास्तवमा पैसा चाहिँ आवश्यक हुँदो रहेछ, यदि मन भयो भने हामीले दिन दुखीहरूका लागि पनि जुटाउन सक्छौँ सहयोग भन्ने पनि हो।
विभिन्न सामाजिक संस्थामा सहभागी हुनुहुन्छ, यहाँ आफै पनि नेतृत्व तहमै हुनुहुन्छ, यसबाट पनि चाहेको खण्डमा सहयोग गर्न सकिने रहेछ भन्ने कुरा, इच्छाशक्ति हुने पनि सहयोग गर्न सकिन्छ होइन, सहयोग जुटाउन सकिन्छ,
सहयोग जुटाउन सकिने रहेछ भन्ने मैले माने। म एउटा विश्वको सबैभन्दा ठुलो सामाजिक संस्था भनेर भनिन्छ लायन्स क्लब इन्टरनेसनल, र मलाई लाग्थ्यो नेपालमा विदेशीहरूले मात्रै सहयोग गर्नुहुन्छ, अनुदान दिनुहुन्छ, डोनेट गर्नुहुन्छ भन्ने थियो। र मैले एकपटक यो लायन्स क्लब इन्टरनेसनल एलसिआइएफका लागि परारको साल यो जब नेपालमा भूकम्पले प्रभाव पारेको थियो त्यति बेला एलसिआइएफले चाहिँ विश्वभरि चाहिँ आह्वान गरेको थियो नेपालमा भूकम्प पीडितहरूका लागि सहयोगार्थ स्कुल र उहाँहरूको लागि 1000 घर निर्माण गरिदिने भनेर एउटा अपिल गरेको थियो, आह्वान गरेको थियो। त्यसमा म आफूले 1000 युएस डलर सहयोग गरेका थिएँ र मैले साथीहरूलाई भन्ने गरेका थिएँ, हामी जहिले पनि विदेशीहरूले नै सहयोग गर्छन् भन्छौँ त हामीले चाह्यो भने हामी पनि विदेशी संस्थाले आह्वान गरेको ठाउँ हामी पनि सहयोग गर्न सक्छौँ। र लायन्स क्लब इन्टरनेसनलले नेपालमा मात्रै होइन विश्वभरि जहाँ प्राकृतिक प्रकोप पर्छ, अप्ठ्यारो पर्छ, जहाँ राहत आवश्यक हुन्छ त्यति बेला चाहिँ उसले आह्वान गरेका हुन्छ, त्यति बेला हामीले आफ्नो देशलाई त गर्न सक्छौँ भने बाहिर पनि आम मानिस हुन्, प्राणी हुन्, जीवन हुन्, उहाँहरूलाई पनि हामीले सहयोग गर्न सक्छौँ, यो उदाहरण दिन सक्नुपर्छ भन्ने मलाई मनमा लाग्यो। वास्तवमा हामीले चाहने हो भने, इच्छा शक्ति हुने हो भने सहयोग जुटाउन पनि सक्दा रहेछौँ र दिन पनि सक्दा रहेछौँ। र मैले यसो अनुभव गर्दा, आफूले महसुस गर्दा, अभावै अभावबाट गुज्रिरहँदा पनि मान्छेले चाह्यो भने हामीले केही गर्न सक्छौँ, आफूभन्दा कमजोरहरूलाई केही सहयोग दिन सक्छौँ, आर्थिक सहयोग गर्न सक्छौँ र त्यसको बदलामा काहीँ न काहीँबाट अप्रत्यक्ष रूपले हामीलाई फेरि रिटर्न हुन्छ जस्तो मलाई लाग्छ,
खेनेकै पाइरहेकै हुन्छ,
पाइरहेको छ। अब मैले हेरिरहेको छु, मैले काहीँ दिन चाहन्छु र दिइरहेको पनि छु, मैले देखावटी भन्दा पनि नदेखिने पाराले दिन चाहन्छु। मैले खासमा दिँदाखेरि पनि मलाई नपुगेको भन्ने भएन, वास्तवमा मसँग पैसा नहुँदा पनि आखिर कहाँ कहाँबाट जुटेर आउँछ र आफूले धेरै रकम जुटाउन नसक्दा पनि मैले विभिन्न सङ्घ संस्थाका साथीहरूसँग आह्वान गर्छु, कुरा गर्छु, त्यहाँबाट पनि धेरै रकम जुटेर हामीले धेरै ठाउँमा राहत स्वरूप सामग्रीहरू, आर्थिक सहयोगहरू हस्तान्तरण गर्न सकेका छौँ।
अब पैसाको व्यवस्थापन गर्न जान्दा र नजान्दा दैनिक जीवनमा कतिको फरक पर्छ भन्ने यहाँलाई लाग्छ?
हामीले देखिरहेकै हो, धेरै आय आर्जन गर्ने मानिसहरूले पनि भविष्यमा गएर आफ्ना बुढ्यौली चाहिँ नराम्रोसँग गुजारेको पनि देखेका छौँ, धेरै आय आर्जन गर्ने तर पैसा बचाउनै नसक्ने पनि देखेका छौँ। हामीले सही व्यवस्थापन गर्न सकेनौँ भने भविष्य एउटा अभावमा गुज्रिन्छ, यो जीवनलाई हामीले सही दिशामा लैजान सकेनौँ भने जीवनको अर्थ पनि हुन्न। हामीले आय आर्जन गरेको केही हिस्सा चाहिँ हामीले भविष्यको लागि बचत गर्नुपर्छ र आय आर्जन गरी बचाएको केही हिस्सा हामीले सामाजिक सेवामा पनि लगाउनुपर्छ। त्यसले गर्दाखेरि एउटा आफूलाई आत्मसन्तुष्टि प्रदान प्राप्त हुने गर्दछ र भविष्यका लागि हामीले अहिले नै केही सोचेनौँ भने जीवन चाहिँ त्यति सहज हुन सक्दैन। र हामीले चाहिँ अहिले कमाएको पैसा बचत नगरेर त्यत्तिकै फजुल खर्च गऱ्यौँ र त्यसको सही व्यवस्थापन गरेनौँ, अब हाम्रो बुढ्यौलीका लागि अहिले नै हामीले चाहिँ एउटा योजना बनाएनौँ भने त्यो जीवन चाहिँ निरर्थक होला जस्तो लाग्छ। त्यो भएर सबभन्दा मुख्य चाहिँ हामीले समय व्यवस्थापन गरे जसरी नै हामीले भविष्यका लागि र यो पैसाको पनि व्यवस्थापन गर्न चाहिँ एकदमै महत्त्व राख्छ यो कुराले।
तपाईँ आफूमा हाम्रो समाज वरपर यसरी पैसाको व्यवस्थापन गर्ने परिपाटी हामीमा कत्तिको छ भन्ने लाग्छ यहाँलाई?
पछिल्लो अवस्था अलिकति बदलिँदो छ, मान्छेहरूले भविष्यका लागि केही बचत गर्नुपर्छ, आफ्ना सन्ततिहरूका लागि पनि केही जोहो गर्नुपर्छ भन्ने सोच गराइरहेको छन् र अहिले पछिल्लो समयलाई ख्याल गर्दाखेरि मान्छेहरूले आफूलाई भन्दा पनि आफ्नो भविष्यलाई अलिकति विचार गरिरहेको जस्तो मैले पाइरहेको छु। पछिल्लो चरण त अब शिक्षा क्षेत्रमा पनि अब बौद्धिक वर्गहरूको पनि त्यत्तिकै जमात रह्यो र यो विभिन्न खालका सङ्घ संस्थाहरू, सहकारीहरू, इन्सुरेन्स कम्पनी, ब्याङ्कहरू आए, यिनले पनि बचत गर्नको लागि प्रोत्साहन दिन खोजे। यस कारणले गर्दाखेरि पनि मान्छेहरूले बचत चाहिँ गर्नुपर्दो रहेछ, आफूलाई असहज परेको बेलामा यसले चाहिँ आफ्नो जो आफ्नो चाहिँ गर्जो टार्ने गर्छ भन्ने अभिप्रायले बचत गर्न लागेको पाइन्छ।
अब तपाईँ आफै पनि एउटा बिमा कम्पनीको माथिल्लो तहमा रहेर काम गरिरहनु भएको छ, तपाईँले आफूले व्यक्तिगत जीवनमा कहिले के सोच्नु भएको छ, ओहो मैले मेरो कमाइको व्यवस्थापन सही रूपमा गरिरहेछु वा सही रूपमा गर्न सकेका रहेनछु भनेर यस्तो मूल्याङ्कन आत्मसमीक्षा गर्नुभएको छ कहिले?
मैले एकदम तल्लो तहबाट यो सरकारी सेवामा प्रवेश गरेँ करिब 20 वर्ष अगाडि, 2054 सालमा सरकारी सेवामा प्रवेश गरेँ। त्यति बेलाको तलब सुविधाहरू पनि कम हुन्थ्यो र बजार भाव पनि त्यति महँगो थिएन, चल्दै गरिरहेको थियो। र यो अवधिमा आइसक्दाखेरि पनि मैले फजुल खर्च आफ्नो बानी बेहोरा धुम्रपान मद्यपान लगायतका यस्तो क्रियाकलापहरू कहिले पनि गरिनँ र आजसम्म पनि मैले गरेको छैन। जुवातास खेल्ने पनि कहिले गरिएन। यसले गर्दाखेरि फजुल खर्चतिर मैले आफ्नो कमाइको हिस्सा लगाउनु परेन। यसले गर्दा र मैले जति पनि गरेको छु फजुल टाइपले गर्ने खर्च चाहिँ गरेको छैन। मलाई कहिलेकाहीँ के लाग्छ भने ती पैसाहरू मैले जोगाउन सकेँ भने ती त्यस्ता मान्छेहरूलाई म त्यो बचत गरेको पैसा दिन सकूँ, त्यस्ता फजुल खर्च हुनेहरू त्यस्ता ठाउँमा दिन सकूँ, जसले गर्दा मलाई अझ मन फुरुङ्ग होस्, आत्मसन्तुष्टि प्राप्त होस् भन्ने लाग्छ। त्यो भएर मैले फजुल बानी बेहोरा फजुल खर्चमा त्यति ध्यान दिँदिनँ।
अब पैसाको सही व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने बारेमा केही उपायहरू छन् यहाँसँग जो अरूलाई बाँड्न सकियोस्?
हामीले मेहनत गर्नुपर्छ। खासमा नेपालीहरूको हेर्दाखेरि प्राय जसो नेपालीहरूले समयको त्यति महत्त्व दिनुभएको छैन जस्तो लाग्छ। समय त्यतिकै खेर फालेका छौँ। हामी कहिलेकाहीँ विदेशतिर घुम्न जाँदा वा विदेशतिर जानुभएको मान्छेहरूको अनुभव सुन्दा त्यहाँका मान्छेहरू धेरै खटिएर काम गर्नुहुन्छ, आफ्नो ड्युटी त्यही हिसाबले निभाउनुहुन्छ र बचेको समय घरमा पनि आफूले आय आर्जन गर्ने सिपमूलक कार्यक्रमहरूमा त्यस्ता कार्यहरूमा लगाउनुहुन्छ। तर हाम्रो देखिएको के छ भने कुनै एउटा पेसा व्यवसाय छ त्यसैमा मात्रै निर्वाह चलिरहेको छ, अतिरिक्त कमाई हामीले खोजिरहेका छैनौँ। प्राय जसो देखिएको त्यही छ। हामी कर्मचारीहरूको लागि 10-5 ड्युटी हुन्छ, त्योभन्दा बिहान साँझको समय हुन्छ, यो बेलामा पनि हामीले अतिरिक्त आय आर्जनको स्रोतहरू खोज्न सक्छौँ, गर्न सक्छौँ, त्यसबाट अतिरिक्त आय आर्जन हुन्छ। र हामीले मासिक हाम्रो इन्कम कति हो लगभग सरदर थाहा हुने नै गर्छ, आफ्नो जे पेसा छ जे व्यवसाय छ त्यो आम्दानीलाई मैले त गर्छु त्यो टेबल बनाइदिएको छु कुन शीर्षकमा कति जति खर्च गर्नुपर्छ। हामीले चाहिँ हिसाब किताब नराखिकन खर्च गऱ्यौँ भने त्यो धेरै खर्च हुनसक्छ। मितव्ययिता पनि अप्नाउनु पर्छ। अहिले हामीले मितव्ययिता अप्नाएनौँ र हामीले शीर्षक वाइज खर्च नगरिकन अलिकति ढङ्गिलो पाराले खर्च गऱ्यौँ भने चाहिँ हाम्रो फेरि त्यो बजेटले पुग्दैन। बजेटले नपुग्दाखेरि हामीलाई बचत हुँदैन, बचत नभयो भने भविष्यमा फेरि दुःख पाइन्छ। त्यो भएर जे जति कमाउँछौँ अहिले त्यसलाई चाहिँ हामीले बचत कति प्रतिशत गर्ने, आफ्नो मनोरञ्जनका क्षेत्रमा कति खर्च गर्ने, अनि त्यसपछि आफूले सामाजिक क्षेत्रहरूमा कति खर्च गर्ने, आफ्नो दैनिक क्रियाकलाप घर परिवारलाई कति खर्चले धान्ने त्यो चाहिँ एउटा निश्चित गर्नुपर्छ। हामीले त्यही बजेटभित्र रहेर गऱ्यौँ भने हामीलाई धेरै आम्दानीको लागि अलिकति हाम्रो खर्च बढ्दैछ भने आम्दानीको स्रोत अरू खोज्ने गर्छौँ, त्यसरी घाटामा गइँदैन। नत्र भने घर परिवारमा पनि फेरि घाटाको बजेट गयो भने ऋणले च्याप्छ, ऋणले च्याप्यो भने मान्छे सन्तुष्ट हुँदैन, कहिले पनि असन्तुष्टै हुन्छ। र हामीले आम्दानीको स्रोत चाहिँ जे एउटा हामीले पेसा व्यवसाय जागिर गरिरहेछौँ त्यतिले मात्रै नभएर हामीले अतिरिक्त आम्दानीको स्रोत खोज्नै पर्छ। त्यसो गऱ्यो भने हाम्रो कमाइ अलिकति अधिक हुन्छ, अधिक बचत हुन्छ र हामीले खर्च गरिरहेका हुन्छौँ, दिनानुदिन हाम्रो खर्च बढ्दै गइरहेको हुन्छ, आवश्यकता बढ्दै गएको हुन्छ, त्यसलाई केही कन्ट्रोल गर्दै अतिरिक्त आम्दानीको स्रोतले त्यसलाई थेक्छ र हाम्रो केही बचत अलिकति बढ्न जान्छ, जसले गर्दा पछिसम्म हामी खुसी हुन सक्छौँ, आफ्नो जीवन सुखी बनाउन सक्छौँ। यो कुरा चाहिँ हामीले ख्याल गर्नै पर्ने देख्छु म।
बजेट घाटामा जाने अवस्था छ भने त्यस्तो अवस्थामा हामीले अतिरिक्त आम्दानी कसरी गर्न सकिन्छ भनेर आम्दानीका अन्य स्रोतहरू पनि नियमित आम्दानी बाहेक अरू स्रोतहरूतर्फ पनि पहल गर्नु पर्यो।
एकदमै हामीले अहिले हेरिरहेछौँ कुनै एउटा पेसा व्यवसायसँग सम्बन्धित महानुभावहरू जति हुनुहुन्छ, सरस्वती हेर्दा हामी इन्सुरेन्सको सेक्टरहरूबाट पनि बुझ्दाखेरि अतिरिक्त आम्दानीको स्रोत यहाँ यहाँ छ है भनेर हामी बताउने पनि गर्छौँ कतिपयहरूलाई। उहाँहरूले के भन्नुहुन्छ भने अति व्यस्त छु भन्नुहुन्छ। व्यस्त के हिसाबले हुनुहुन्छ भन्दा कुनै एउटा क्षेत्रमा उहाँले काम गरिरहनु भएको छ, त्यसको निश्चित टाइम छ 8 घन्टा 10 घन्टा, त्योभन्दा अतिरिक्त समय उहाँसँग छ त्यो त फाल्तु उहाँहरूले खर्च गरिरहनु भएको छ। लामो समयसम्म अब चियापानतिरै चोकतिरै खर्च गर्नुभएको छ, राजनीतिक गफ सुन्ने यताउतामा खर्च गर्नुभएको छ, त्यो समय चाहिँ हामीले केही समय ती क्षेत्रलाई पनि छुट्याएर अझ अलिकति व्यवस्थापन गऱ्यो भने अन्य आय आर्जनका क्रियाकलापमा लगाउन सक्छौँ। त्यो भइरहेको छैन जस्तो लाग्छ मलाई चाहिँ, त्यो चाहिँ आवश्यक छ।
यो कुराकानी सँगसँगै कार्यक्रम पैसाका कुराको समय सकिने लाग्यो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम पैसाका कुरा
कार्यक्रम पैसाका कुरा रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज वीरेन्द्रनगर 7 सुर्खेत।
र तपाईँ हामीलाई फोनबाट पनि आफ्ना अनुभवहरू भन्न चाहनुहुन्छ, आफ्ना अनुभवहरू सुनाउन चाहनुहुन्छ भने 083-522-445 फोन गर्नुहोला। त्यसै गरी इमेल गर्नुहुन्छ भने radiobheri@gmail.com पनि तपाईँले इमेल गर्न सक्नुहुन्छ। भन्दै
आजका लागि कार्यक्रम पैसाका कुराबाट म दिपा
अनि म मधुबन पनि बिदा हुन्छौँ।
नमस्कार।